الحمد لله الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولكن كونوا ربانيين بما كنتم تعلمون الكتاب وبما كنتم تدرسون. صدق الله مولانا العظيم. الله سبحانه وتعالى ہمارے اس جمع ہونے کو قبول فرمائے. کافی دیر سے آپ حضرات انتظار فرما رہے ہیں, میں بھی آپ کی طرح ایک مدرسے کا مدرس ہوں. فرق اتنا ہے کہ ہمارے یہاں 11 بجے چھٹی ہوتی ہے, آپ کی کچھ جلدی چھٹی ہوتی ہے, تو آپ نے انتظار کی تکلیف گوارا فرمائی. اس پر بھی انشاءاللہ اللہ تعالیٰ اجر عطا فرمائیں گے. حدیث میں آتا ہے کہ ایک رات میں نبی کریم صلی اللہ علیہ وسلم عشاء کی نماز پڑھانے کے لیے بہت دیر سے تشریف لائے. مدینہ میں لوگ اپنے محلے کی مسجدوں میں نماز پڑھ کے سو گئے. اس زمانے میں مدینہ میں مسجد نبوی کے علاوہ تقریباً 9 مسجدیں تھیں دوسری, لیکن جو لوگ مسجد نبوی میں آئے تھے وہ انتظار میں بیٹھے رہے. کافی رات کو نبی کریم صلی اللہ علیہ وسلم تشریف لائے تو حضور نے فرمایا, جتنی دیر تم نے نماز کے انتظار میں لگائی اتنی دیر نماز میں رہنے کا اللہ تمہیں ثواب دیں گے. چونکہ ہم سب دینی مجلس میں بیٹھے ہیں اسی لیے انتظار کے اوپر بھی اللہ وہی ثواب دیں گے. پہلی بات اپنے ذہن میں اچھی طرح رکھ لو کہ جو کام آپ حضرات کر رہے ہیں, بچوں کو ناظرہ پڑھانے کا, قرآن پڑھانے کا, یہ کام بہت ہی اونچا اور بہت مبارک کام ہے, بہت اچھی طرح اس کو دل دماغ میں بٹھا لو. بچوں کو جو ناظرہ قرآن پڑھانے کا کام کرتے ہیں ये काम बहुत ऊंचा और बहुत मुबारक काम है। हदीस पाक में कुरान जिस मजलिस में पढ़ाया जाता है उसकी फजीलत आई है। फजाइल आमाल जिसकी तालीम हम मस्जिद में करते हैं उसका एक हिस्सा फजाइल कुरान का है, उसमें ये हदीस मौजूद है कि जहां भी कुरान पढ़ाया जाता है तो उस सबक की मजलिस, कुरान के क्लास की मजलिस, उसको अल्लाह के फरिश्ते चारों तरफ से घेर लेते हैं। अल्लाह की रहमत उन पर उतर दी, अल्लाह मग़फ़िरत फरमा देते हैं और अल्लाह के शाही दरबार में उन लोगों को अच्छी तरह याद किया जाता है। इसलिए सब उलमा से, हुफ्फाज से मेरी बहुत अदब से दरख्वास्त है कि रोज़ाना जब आप मदरसे में पढ़ाने के लिए जाओ तो इस हदीस की नियत करके जाया करो। रोज़ाना ये फजीलत आपको हासिल होगी कि फरिश्ते घेर लेंगे, रहमत उतरेगी, सकीनत उतरेगी, मग़फ़िरत मिलेगी और अल्लाह ताला के यहाँ उनका बहुत अच्छा अंदाज में अल्लाह उनको याद करेंगे। ये मुबारक फजीलत जो हदीस में आई ये कुरान की मजलिस पर है। साफ लफ्ज़ हदीस में यतदा रसूनल कुरान, ये कुरान सीखते सिखाते हैं, पढ़ते पढ़ाते हैं। और ये हदीस तो आपको मालूम ही है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया बेहतरीन आदमी, अच्छा आदमी जो कुरान सीखे और कुरान सिखाए बेहतरीन आदमी। इसीलिए आप सब जो है अल्लाह का शुक्र अदा करें, सब कहो अल्हम्दुलिल्लाह रब्बिल आलमीन कि अल्लाह ने हमको कुरान की खिदमत के लिए कबूल किया, उस पर अल्लाह का शुक्र अदा करना चाहिए। आपको मालूम है, बयान भी आप करते हैं, लइन शकरतुम लअज़ीदन्नकुम, तो ये भी शुक्र है कि हम कुरान की खिदमत को अल्लाह की नेमत समझे और उसके ऊपर अल्लाह का शुक्र अदा करें। मेरा ये तरीका है और मैं दूसरों को भी कहता हूँ, तलबा को भी, कि जब वैकेशन पूरे होने के बाद साल शुरू होता है नया साल, तो दो रकात नमाज शुक्राने की पढ़ें कि वैकेशन ख़त्म हुआ, नया साल शुरू हुआ, फिर अल्लाह ने हमको कुरान की खिदमत का मौका दिया, इस पर शुक्राने की नमाज पढ़नी चाहिए, खुदा का शुक्र अदा करना चाहिए। और बहुत अदब से मैं आपको एक दरख्वास्त और करता हूँ कि अल्लाह से बार बार दुआ में ये मांगो कि मौत तक अल्लाह कुरान की खिदमत में लगा के रखे। नीयत भी ये रखो और दुआ भी करो कि मौत तक अल्लाह इस खिदमत में लगा के रखे। बाज़ मर्तबा हमारा दिल उकता जाता है कि इतने पगार में अब क्या पढ़ावे, तो हमने पगार के लिए न पढ़ा था न पढ़ा रहे हैं, ये तय है। पगार के लिए न पढ़ा था न पढ़ाते हैं। मैं आपको सही कहता हूँ, अल्लाह ने मौलवियों को दिमाग बहुत अच्छा दिया है। जितने साल मदरसे में हमारे लगे पढ़ने में पढ़ाने में, इतने साल अगर आप बिजनेस में होते बहुत आगे बढ़ जाते हैं, बहुत आगे बढ़ जाते हैं, बहुत कमा लेते हैं। अल्लाह ने मौलवियों को ये माइंड दिया है। 2007 में हजरत दामद बरका जोहम के साथ हमारा न्यूजीलैंड का पहला सफर हुआ था, एक मस्जिद के उद्घाटन में। रिटर्न में सिंगापुर रुके थे, वहां से फ्लाइट बदलनी थी, वहां कायम किया। रांधेर वालों की बनाई हुई एक मस्जिद है, ऊपर मेहमान खाना है। तो वहां लोगों ने बताया कि यहाँ मुस्तफा मॉल है और पूरे सिंगापुर का सबसे बड़ा वो मुस्तफा मॉल है, और दूर दूर से लोग खरीदारी करने आते हैं, शॉपिंग करने, मुस्लिम गैर मुस्लिम, और जो भी सिंगापुर आवे तो मुस्तफा मॉल का तवाफ करे तो ही उसका सफर सही होता है, लोगों ने ऐसा बताया। अजीब बात बताऊं, तहकीक करने के ऊपर पता चला कि इतना बड़ा मुस्तफा मॉल जो कायम किया वो दारुलूम देवबंद के फारिग एक मौली साहब ने किया। मैंने कहा देखो अल्लाह ने मौलवियों को कैसा माइंड पावर दिमागी पावर दिया है कि सिंगापुर में इतना जबरदस्त मॉल मार्केट एक मौलवी का कायम किया। ऐसी बहुत मिसालें हैं। तो अगर हमारा ये वक्त दुनिया और कारोबार में लगता तो हम बड़े बड़े दुनियादारों को पीछे छोड़ देते हैं, लेकिन हम मदरसे में गए, हमारे वालिदैन ले गए, फिर हम पढ़ाने बैठे तो दुनिया और पगार के लिए हमने बैठे हैं। आपने एक दिन बच्चे को बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़ाई, बिस्मिल्लाह में 19 हरूफ है, एक बच्चे को बिस्मिल्लाहिर्रहमानिर्रहीम याद कराए, अगर मदरसे वाले 19,000 रुपये पगार देवे तो अभी एक बिस्मिल्लाह का बदला नहीं हो सकता, हरगिज नहीं हो सकता। हमने ये फैसला किया, हमारे माँ बाप ने ये फैसला किया आखिरत के वास्ते, तो मौत के बाद काम आवे उसके लिए। इसीलिए कभी पगार के चक्कर के अंदर हमें पढ़ाना छोड़ना नहीं है, कभी नहीं। दूसरी बात, बाज मर्तबा लोग मुतवल्ली से तंग आ जाते हैं, कमेटी से तंग आ जाते हैं, और हर बस्ती के अंदर प्राइमस की टीम हुआ ही करती है, उनसे बाद लोग तंग आके पढ़ाना छोड़ देते हैं। ऐसा भी मत करो, बिल्कुल नहीं। उनका काम है नेकी के रास्ते में रुकावट डालना और हमारा काम है नेकी के रास्ते में आगे बढ़ना। हम हरगिज उनकी बातों पर ध्यान नहीं देंगे। आपने से बहुत से ने करीमा बननामा किताब पढ़ी है, तो करीमा का जो पहला शेर है उसके वजन पर अकबर इलाहाबादी ने तजमीन दी है, करीमा की पहली नज़म पर। अकबर बड़े शायर हैं और तजमीन यानी असल शायर की शायरी में फेरफार। अकबर इलाहाबादी भी बड़े शायर हैं हमारे मुल्क के, उन्होंने तजमीन की। करीमा बे बख्शाए वरहाल बंदा के हस्तम असीरे कमीटी व चंदा, ये अकबर ने तजमीन की। इसीलिए हमें इसके टेंशन नहीं लेना, बिल्कुल नहीं घबराना। तो ये दो चीज तय शुदा है कि दुआ करो अल्लाह का कि अल्लाह सुबहानहु व तआला मौत तक इस मुबारक सिलसिले में लगा के रखे, इसकी दुआ मांगो। यानी इस हालत में मौत आवे कि हम कुरान पढ़ा रहे हो, कुरान की खिदमत कर रहे, इस हाल में अल्लाह उठा है। और तीसरी बात अच्छी तरह जहन के अंदर रख लो कि अल्लाह अपने कुरान के लिए मेरे और आपके मोहताज नहीं है, हरगिज मोहताज नहीं है। कुरान में एक आयत हम पढ़ते पढ़ाते हैं, وَإِن تَتَوَلَّوْا يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ ثُمَّ لَا يَكُونُوا أَمْثَالَكُمْ وَإِن تَتَوَلَّوْا يَسْتَبْدِلْ قَوْمًا غَيْرَكُمْ ثُمَّ لَا يَكُونُوا أَمْثَالَكُمْ अगर जो तुम मुंह फिराओगे हट जाओगे तो अल्लाह तुम्हारे मोहताज नहीं, अल्लाह दूसरों को खड़ा कर देंगे। खुदा का काम रुकने वाला नहीं है, हरगिज नहीं रुकेगा। खुद को मोहताज समझो कि हम दीन के काम के, कुरान के, खिदमत के मोहताज हैं। तो ये तीन बातें आप अच्छी तरह जहन में बिठा लें। रोजाना सबक में, मदरसे में जाते वक्त जो नीयत मैंने आपको बताई कि मैं अल्लाह के लिए कुरान की खिदमत करने जा रहा हूँ, इस नीयत और जज्बे से जाओ तो इंशाल्लाह कुरान की मजलिस के फजाइल हमको हासिल होंगे। दूसरी चीज अल्लाह से मांगो कि अल्लाह मौत तक इस मुबारक काम में लगा के रखना। तीसरी चीज खुद को मोहताज समझो कि हम मोहताज हैं कुरान की खिदमत के। और जो बात बीच में जो दो बताई कि पगार के लिए कभी इस मुबारक काम को छोड़ना नहीं है, और कमीटी मुतवल्ली ट्रस्टी उनसे उकता कर भी छोड़ना नहीं है, वो अपना काम करें, हम अपना काम करें, लगाए रखो अपने आप को। अब एक खुसूसी दरख्वास्त है, हमारा काम क्या है? कुरान की सही तालीम और बच्चों की सही तरबियत, ये हमारा असल काम है। कुरान की सही तालीम और बच्चों की सही तरबियत, ये हमारी असल जिम्मेदारी है। कोई भी तरीका अपना, लेकिन बच्चे सही कुरान पढ़ते हो जाए और बच्चों की इस्लामी ईमानी जिंदगी बन जाए, बस ये काम हमारा है। और अच्छी तरह सुन लो कि कुरान मजीद सही पढ़ना जैसे फर्ज है, सही पढ़ाना भी ऐसे ही फर्ज और जरूरी है। कुरान के अंदर आयत हम पढ़ते हैं, अल्लज़ीना आतैनाहुमुल किताब यतलूनहु हक्क तिलावती। ये हक्क तिलावती है क्या चीज? कि जिनको हमने कुरान दिया वो कुरान की तिलावत का हक अदा करते हैं। ये हक क्या है? हक्क तिलावती के मतलब में एक बात ये आती है कि कुरान मजीद की सही सही तिलावत और तालीम, ये हक का तिलावत है। इसलिए कुरान सही पढ़ना हमारी जिम्मेदारी, कुरान सही पढ़ाना ये हमारी जिम्मेदारी, फर्ज बनना। और ये आयत तो आप सब जानते हैं, وَرَتِّلِ الْقُرْآنَ تَرْتِيلًا। कुरान रुक रुक के पढ़ो, ठहर ठहर के पढ़ो, सही सही पढ़ो, वक्फ सही हो, ادائیگی صحیح ہو، صحیح صحیح قرآن پڑھو، یہ تو حکم ہے اللہ کا. ورت تل امر کا سیوا، حکم اللہ کا، ورت تل قرآن ترتیلا. اور یہ حکم اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کو دیا، تو ہمارے لیے تو یہ حکم اور زیادہ کہ ہم صحیح قرآن پڑھے، صحیح قرآن پڑھا رہے، ہمارے لیے فرض ہے، ذمہ داری کے کاموں کے اندر ہے. بلکہ بعض اکابر ہمارے بزرگان دین کو یہ فتویٰ لکھتے ہیں کہ جو قرآن صحیح نہ پڑھاتا ہو، لہنے جلی کرتا ہو، بڑی غلطی کرتا ہو، تو اس کے لیے تنخواہ جائز ہی نہیں ہوتی ہے. یہ بھی بعض لوگ لکھتے ہیں فتوے میں کہ تنخواہ اسی وقت حلال اور صحیح ہوتی ہے جب آدمی قرآن صحیح پڑھا ہے. اسی لیے اگر ہمارے قرآن میں کچھ کمی ہے تو شرم کرنے کے بجائے ہمیں کسی سے بیٹھ کر اپنا قرآن صحیح کر لینا چاہیے، اور پھر صحیح ڈھنگ سے ہمیں پڑھانا چاہیے بچوں کو. حضرات اکابر علماء، یہ بات اپنے دل میں بٹھا لو، یہ جو ہمارا کاروبار ہے پڑھنے پڑھانے کا، اللہ نے اس کو کاروبار کہا ہے. ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ، یہ بھی ایک دینی بزنس ہے ہمارا، دینی بزنس. خدا نے خود اس کو اشترا سے تعبیر دیا، دینی کاروبار. یہ ایسا کام ہے کہ جس کے اندر جو مونڈی لگتی ہے، جو سرمایہ لگتا ہے، کیپیٹل لگتا ہے، انشاءاللہ کبھی وہ لاس نہیں ہوگا، کبھی لاس نہیں ہوگا. کیا ہمارا سرمایہ لگتا ہے؟ ہمارا ٹائم لگتا ہے، ہمارے بدن کی طاقت لگتی ہے، ہمارے ذہن کی طاقت لگتی ہے. یہ ہماری مونڈی ہے، کیپیٹل ہے، سرمایہ ہے، پونجی ہے، اور انشاءاللہ کبھی اس میں کھوٹ آنے والی نہیں ہے، کبھی نہیں آئی. کبھی دنیا میں بڑے بڑے ویپاری لوگ اجڑ جاتے ہیں، پورا دھندا ڈوب جاتا ہے، یہ کاروبار انشاءاللہ کبھی کھوٹ میں جانے والا نہیں ہے. جو وقت لگا، صلاحیت لگی، کبھی کھوٹ نہیں ہوگی. اس لیے ہمارا جو وقت لگے، ہماری جو صلاحیت لگے، اس کو اللہ کی بہت بڑی نعمت سمجھو، اور اس کے اوپر اللہ تعالیٰ یقیناً ہمیں اجر ضرور عطا کریں گے، ضرور عطا کریں گے. دیکھو یہ بچے ہمارے پاس پڑھیں گے، پھر خود پوری زندگی پڑھیں گے، پھر اس میں سے حافظ عالم بنیں گے، دوسروں کو پڑھائیں گے، تو ہمارے لیے تو صدقہ جاریہ چالو ہو گیا، صدقہ جاریہ ہو گیا. میں جب مکتب کے استادوں کے ساتھ بیٹھتا ہوں تو ان کو یوں کہتا ہوں کہ آپ لوگ تو بہت ہی خوش نصیب لوگ ہو، آپ میں سے دورہ کس نے کس نے پڑھا ہے، ذرا ہاتھ اٹھا. پورے عالم دورے حدیث شریف پڑھے ہو، ماشاء اللہ. اب جس شیخ الحدیث کے پاس ہم لوگوں نے بخاری شریف پڑھی، ترمذی شریف پڑھی، ابو داؤد شریف پڑھی، وہ بیچارے کتنی محنت کرتے ہیں راتوں کو کتابیں حل کرنے کا، کتاب العلم ایمان، کتاب العلم بدول وحی، ایک ایک لفظ پر کتنی لیدے کرتے ہیں، اور اس کے لیے رات کو کتنے گھنٹوں کا مطالعہ کر کے تیاری کرتے ہیں، پھر آ کے صبح میں سبق پڑھا. اب میں آپ کو پوچھوں کہ حضرت شیخ الحدیث صاحب نے بخاری میں، ترمذی میں، ابو داؤد شریف میں جو تقریریں کی تھی، اس میں سے کتنا اپنے کو یاد ہے، کتنی باتیں یاد ہیں؟ और मकतब के जो आपके उस्ताद थे उस उस्ताद ने आपको अलहमदों से लेकर अलमदारा तक इजा जुलजिलत तक जो सूरतें याद कराई थी वो आज तक याद है और मौत तक इंशाल्लाह याद रहेगी। मकतब के उस्ताद ने अत्तहियात दुआए कुनूत दुरूद पाक याद कराया, पांच कलमे याद कराए, वो आज तक याद है। तो सवाब कमाने के एतबार से वो शेखुल हदीस ज्यादा कमा रहे हैं कि मकतब के उस्ताद ज्यादा कमा रहे हैं, आप फैसला करो। मेरे बाद असातिज़ा जो कई सालों से बड़ी किताबें पढ़ाते हैं वो कहते हैं कि दिल चाहता है कि ये किताबें पढ़ाना छोड़कर किसी छोटे गांव में बैठकर बच्चों को मकतब पढ़ाएं। कई मेरे उस्तादों ने मुझे कहा कि इनकी कमाई तो देखो, ये मकतब में सूरते याद करा देते हैं, कलमे याद करा देते हैं, तैयार दुरूद नमाज वुजू के मसाइल याद करा देते, पूरी जिंदगी सवाब। ये बेचारा शेखुल हदीस इतनी मेहनत करके किताबें हल करें, तकरीर करें, जल इम्तिहान तक याद रहे तो गनीमत, सनद मिलने के बाद तो दूर की बात रहे, दौरे के सालाना इम्तिहान का पर्चा सही लिखे तो गनीमत। इसीलिए ये बहुत बड़ी कमाई है जो मकतब के असातिज़ा करते हैं, बहुत बड़ी कमाई। बस अब जरूरत क्या है, सही तालीम हो, सही तरबियत, सही कुरान पढ़ावे और सही बच्चों की हम इस्लामी तरबियत करें, ये बस असल जिम्मेदारी है। और उसके लिए जैसा मैंने आपको दरख्वास्त की कि अगर हमारा कुरान सही नहीं है तो हम कुरान सही करें। सहाबा ने बड़ी उम्र में कुरान सीखा, इसलिए कि ईमान और कुरान आया ही सहाबा ने एक बड़ी जमात की बड़ी उम्र में, तो उन्होंने उसी उम्र में कुरान सीखा, उसी उम्र में कुरान सही किया। शर्म नहीं, कुरान के मामले में शर्म नहीं। एक हमारे हजरत मुफ्ती महमूद साहब के खलीफा है, उन्होंने सुनाया कि उनके डिस्ट्रिक्ट कलेक्टर को रिटायर में 6 महीने बाकी थे, इतने में वो कलेक्टरों की ट्रेनिंग का कोई कैंप आया 15 दिन का, रिटायर में 6 महीने बाकी है। तो कलेक्टर साहब जो है ट्रेनिंग में गए 15 दिन के। मैंने कहा कि देखो, ये कलेक्टर की पोस्ट पर होते हुए रिटायरशिप में 6 महीने बाकी है और वो 15 दिन की ट्रेनिंग में जाते हैं, तो हम तो कुरान के खादिम हैं, हम क्यों कुरान के मामले में शर्म गए। हमारे पुराने जो मुदरिस उलमा होते इनका उजर यही होता है, 30-30 वर्ष ही पढ़ा देखे खोटू पढ़ाता थे, ये शैतानी दलील है उनकी, गलत दलील है उनकी। बल्कि उल्टा सोचो कि आज तक हो सकता है कि हमने गलत पढ़ाया हो, चलो मौत से पहले पहले सही कर ले रहे, ये सोचना चाहिए कि हो सकता है हमारे अंदर कोई गलती हो, हम कुरान सही नहीं पढ़ा पा रहे हो, गलती से पढ़ाते हो, तो चलो मौत से पहले कुरान सही हमारा भी कर लेवे और हमारे पास जो बच्चे अब आएंगे उनको सही पढ़ा देवे ताकि अल्लाह के यहाँ पूरा सवाब हमको मिले, ये हमें सोचना चाहिए। इसीलिए बहुत जरूरी है सही तालीम, सही कुरान पढ़ाना, ये पहली बुनियादी जिम्मेदारी। और याद रखो, मकतब में आने वाले बच्चों में से 95-96-97% दारुलूम में नहीं जाएंगे, 2-3% दारुलूम जाएंगे और वहां जाके कोई कारी बनेगा, कोई ऑफिस बनेगा, अपना कुरान ठीक करेगा। ये जो उम्मत के 96-97% लोग जो मकतब के बाद कहीं नहीं जाएंगे, अगर उनका कुरान मकतब में गलत हुआ, पूरी जिंदगी गलत पढ़ेंगे, अल्लाह बचावे उस्ताद वबाल में शामिल होगा, गुनाह में शामिल होगा उस्ताद। 96-97% उम्मत का तबका जो दारुलूम में नहीं जाएगा और वो हमसे कुरान सीख रहा है और हमने सही नहीं कराया, वो जिंदगी भर गलत पढ़ेंगे, तो उनके गलत कुरान के वबाल के अंदर अल्लाह बचावे ہم بھی شامل ہو سکتے ہیں. چونکہ حدیث صاف ہے, من سن فی الاسلام سنتن سیئتن فعلیہ وزرھا و وزر من عمل بھی. کوئی غلط چیز جاری کی تو اس کا وبال آتا ہے ہمارے اوپر بھی. اسی لیے بہت ادب سے آپ حضرات سے میں درخواست کرتا ہوں کہ اپنا قرآن صحیح کر لو, اپنے پاس آنے والے بچوں کو صحیح قرآن سکھا دو. یہ بچے پوری زندگی پڑھیں گے, ہمارے لیے انشاءاللہ صدقہ جاریہ بنیں گے. اور ان کو ذہن سازی بھی کرتے رہنے کا, جو اچھے بچے ہوں کہ بیٹا تو حافظ بننے مدرسے میں چلا جا, تو مدرسے میں مولوی بننے چلا جا, عالم بننے چلا جا, ان کا داخلہ بھی کرانے کا فکر کر کے محنت کر کے. آپ میں سے کتنے حضرات ایسے ہوں گے کہ جن کو ان کے مکتب کے استاد نے فکر کر کے مدرسے میں بھیجا تھا, تو ہمارے لیے صدقہ جاریہ بن جائے گا وہ بچہ. ان کو ہم ترغیب دیں گے, رہنمائی کریں گے, راستہ بتائیں گے. اور دوسری چیز ہے تربیت کے رونی, تعلیم تربیت شکشن کے رونی بہت ضروری کہ مکتب میں آنے والے بچوں کے اخلاق صحیح ہو, کپڑے صحیح ہو, بال صحیح ہو, دعائیں یاد ہو جائے, نماز صحیح ہو جائے. پہلے تو ہمارے جو پرانے مکتب کے مدرسین تھے بوڑھے, آج سے 50 سال پہلے والے, وہ تو ہر ہر بچے کو غسل کفن بھی سکھا دیتے تھے کہ رویوار, یعنی بچے کیا کہتے تھے کہ اسکول کی چھٹی لیکن آج مول صاحب نہیں چھوڑیں گے 11:30 بجے تک. وہ باقاعدہ مکتب کے اندر غسل کفن سب سکھاتے تھے پرانے ہمارے مدرسین. تربیت بچوں کی کہ بھائی بیٹا نماز کیسے پڑھنے کی, چلو میں نماز پڑھاتا ہوں, چلو بیٹا جو ہے وضو کیسے کرنے کا, چلو. حضرت عثمان غنی رضی اللہ تعالیٰ عنہ کے متعلق موطا امام مالک میں یہ روایت ہے کہ جب آپ امیر المومنین بنے تیسرے خلیفہ, تو حضرت عمر کی خلافت کے زمانے میں اسلامی حکومت دنیا میں دور دور تک پہنچ چکی تھی, اور حضرت عثمان جب امیر المومنین بنے تو بہت بڑے دنیا کے علاقوں میں اسلامی حکومت تھی, اور اتنی بڑی اسلامی حکومت کے وہ امیر بنے, خلیفہ بنے. لیکن اپنی خلافت کے زمانے کے اندر بہت سی مرتبہ حضرت عثمان لوگوں کو جمع کرتے کا پانی لاؤ, پھر بیٹھ کر بتاتے کہ نبی کریم صلی اللہ علیہ وسلم وضو کیسے کرتے تھے, وضو کا طریقہ. امیر المومنین خلیفۃ المسلمین, اتنی بڑی حکومت کے امیر, لیکن لوگوں کو وضو کا طریقہ سکھا دیں. کہا کزا وضو رسول اللہ صلی اللہ علیہ وسلم, حضور کا وضو ایسے ہوتا تھا. تو ہم ان کی تربیت کریں, وضو کیسے, نماز کیسے, اور کپڑے کیسے, لباس کیسے, یہ ہماری ذمہ داری ہے. ایک بچے کو مسلمان بنانا یہ مکتب کے استاد کی ذمہ داری کہ مسلمان بن کے زندگی گزارے. پراتھمک شکشن گورنمنٹ نے فرض یاد کیا, یہ اسلام نے فرض یاد کیا ہے. دین کا پراتھمک شکشن پرائمری تعلیم, طالب العلم فریضۃ علی کل مسلم, اس حدیث کا یہی مطلب ہے, یہ اہم مطلب ہے. اور بھی بہت سارے مطلب نکل رہے ہیں کہ دین کی بنیادی پائے کی ضروری تعلیم یہ فرض ہے, اور اس کا نظام ہمارے یہاں مکاتب کے ذریعے ہے کہ ہم اس کو عقیدے سکھا دیں. عقائد جتنے بھی گمراہ عقیدے ان کو اسکول کالج ہائی اسکول میڈیا اخبار میں سکھائے جاتے ہیں, اس کا توڑ اور صحیح عقیدہ یہ ہم کو مکتب میں بچوں کو سکھانا ہے کہ بھئی یہ غلط عقیدہ یہ صحیح عقیدہ, یہ غلط بات یہ صحیح بات. تربیت تو یہ ہماری ذمہ داری میں آتی ہے. اور دیکھیے جیسے آپ کی زندگی ہوگی ایسے بچوں کی زندگی ہوگی, ایک استاد کی زندگی، بچوں کی زندگی. ہمارا جو یہ سلسلہ ہے کہ اس وقت بہت سارے لوگ حضرت شیخ مولانا محمد زکریا صاحب کے خلفائے کی راہ میں فضائل اعمال کتاب والے، ان کے پیر حضرت مولانا خلیل احمد صاحب سہارنپوری رحمۃ اللہ علیہ، ان کے پیر قطب عالم حضرت مولانا رشید احمد گنگوئی رحمۃ اللہ علیہ، ان کے پیر سید الطائفہ حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ، ان کے پیر حضرت میاں جی نور محمد جنجانوی رحمۃ اللہ علیہ. میاں جی یو پی میں کس کو کہتے ہیں؟ مکتب پڑھانے والے استاد کو، جو مولوی نہ ہوئے، حافظ بھی نہیں ہوئے، مکتب پڑھانا آتا ہو، اس کو یو پی میں میاں جی کورس کہتے ہیں. بہت سی جگہ سے چھپا بھی ہے میاں جی کورس، اور میاں جی کہتے ہیں یعنی مکتب پڑھانے کے لائق ہے. حضرت قطب عالم میاں جی نور محمد جنجانوی رحمۃ اللہ علیہ لوہاری ایک جگہ ہے جلال آباد کے بازو میں، وہاں 37.5 سال مکتب پڑھایا. کتنے سال؟ 37.5 سال مکتب پڑھایا، اور مکتب کے ساتھ ساتھ لاکھ سے زیادہ مرتبہ روزانہ اللہ کا ذکر کرتے تھے، لاکھ سے زیادہ مرتبہ. جس کسی کو بھی دیکھنا ہو، آج 150 سے زیادہ سال ہو گئے، وہ لوہاری جاوے اور جس روم میں حضرت ذکر کرتے تھے وہاں جاوے، انشاءاللہ خوشبو نکلتی معلوم ہوگی. آج بھی، ابھی میں شوال کے مہینے میں بھی گیا تھا، پہلے بھی گیا ہوں، آج بھی جس روم میں بیٹھ کر میاں جی ذکر کرتے تھے، خوشبو آج بھی نکلتی. بچوں کو مکتب پڑھاتے تھے، لیکن اتنے بڑے اللہ والے تھے کہ مکتب پڑھاتے پڑھاتے ہر ہر بچے کو صاحب نسبت بنا دیتے تھے، ہر بچہ صاحب نسبت ہو جاتا تھا. ایسے وہ مکتب کے استاد تھے، 37 سال صرف مکتب پڑھائے. ایک استاد کی زندگی جیسی ہوگی، جیسا بولنا ہوگا ایسے بچے بنیں گے. حضرت مولانا عبداللہ صاحب کاپودرے رحمۃ اللہ علیہ نے ایک بات سنائی تھی، وہ میں آپ کو سناؤں. مولانا کا اوٹلا لوگوں نے دیکھا ہوگا، آگے گارڈن اور اوٹلا. تو ایک دن رویوار کا دن تھا، تو میرے پوتے نواسے سب چھٹی، تو چھٹی کے دن بچے کھیلتے ہیں، الگ الگ کھیل کھیلتے ہیں. تو کہا اس دن بچوں کو یوں سوجی کے چلو آج مدرسہ کھیلیں، یعنی ایک بچہ استاد بنے نے باقی سب طالب علم بنے، تو کھیل کھیلنے بیٹھے. تو ایک بچے کو استاد بنائے کہ تم مول صاحب، میں بولا پڑھوائے ہوئے. تو اب اس نے کیا کیا، جو مول صاحب بنا استاد، پہلے یوں کہا چالا بیا ہوٹی توڑ لاؤ. تو مانا کے گارڈن میں وہ کیسوڑے کے جھاڑ پر سے وہ دو لکڑی دو بچے توڑ لائے، چالا بدھا گول بہ جاؤ، چالو پڑھو. تو ابھی ایک لکڑی ادھر پچھاڑے، چار ڈوبا پڑ کر کے یوں لکڑی مارے، پھر تھوڑی دیر کے بعد ادھر چار ڈوبی پڑ پڑتی نہیں کر کے ادھر والی لکڑی پچھاڑے. مولانا بہت ذہین تھے، اخبار پڑھ رہے تھے ہچکے پر بیٹھ، جھولے پر بیٹھ کر مولانا سب منظر دیکھتے رہے، بچوں کو کچھ نہیں کہا. اس وقت مولانا کے گھر کے سامنے کی مسجد ابھی بنی نہیں تھی، گاؤں کی مسجد میں، تو عصر میں گاؤں میں نماز پڑھنے گئے. تو صدر مدری صاحب کو بلایا مکتب کے، اور پوچھا کہ میرا فلاں پوتا فلاں پوتی کون کون سے استاد کے پاس پڑھتے ہیں. تو ان کی خوش قسمتی کہ رویوار تھی تو اکثر ہاتھ میں نہیں آئے، ایک استاد ہاتھ میں آئے کہ یہ استاد ہے ان کے. تو اس استاد کو مولانا نے بہت اکرام سے تنہائی کے اندر پوچھا، مول صاحب تمہیں پڑھاؤ تیرا ہاتھ چو بولو، کوئراؤں نے ڈوبا ڈوبی کیوں کہ نہیں کیوں. تو انہوں نے اقرار کے لیے ہاں مول صاحب ہوں بولوں، کوئراؤں نے ڈوبا ڈوبی کہ لمبی لمبی ہوٹی لین تمہیں پڑھاؤ کہ پڑھاؤ، اقرار کر لیا. پھر مولانا فرماتے تھے یہ استاد کا اثر بچوں کے اندر، استاد جو بولے گا جو کرے گا وہ بچوں میں آئے گا. میں اللہ کو گواہ رکھ کر ایک بات بتاؤں, میں ایک جگہ پر, مجھے اچھی طرح معلوم ہے کہ درجے حفظ کے استاد, وہ دوڑ سننے کا, سبق سننے کا, سنتے ہی سنتے رہنے کا, تو ان کو کنٹاڑ آوے تو وہ گٹکا کھاوے کلاس میں بیٹھ کر. تو اس کی نحوست یہ ہوئی کہ پوری کلاس کے بچے گٹکا کھانے والے بن گئے استاد کو دیکھ کر کے, درجے حفظ کے. یہ تو نقل اتارتے ہیں بچے تو استاد. بہرحال آپ حضرات ایسے وقت پر قربانی دے رہے ہیں کہ بھوک بھی شدید لگی ہوئی ہوگی, کافی دیر بھی ہو گئی, اسی لیے یہ چند گزارشات آپ کی خدمت کے اندر پیش کی. عزائم کر لو کہ صحیح تعلیم دینی ہے, صحیح تربیت کرنی ہے, اور اللہ کے لیے. انما نطعمکم لوجہ اللہ لا نرید منکم جزاء ولا شکورا. ہم اللہ کے لیے کرتے ہیں, کوئی ہماری قدر کرے نہیں کرے اس سے کوئی لینا دینا نہیں, اللہ ہماری قدر کریں گے. وکان اللہ شاکرن علیما, یہاں شاکر کے معنی ہے قدردان, صحیح قدر اللہ کریں گے. وکان اللہ شاکرن علیما, اور کیا قدر, اللہ قیامت کے دن مجھے اور آپ کو یوں کہہ دے رہے, یہ میرے قرآن کا خادم بندہ آ گیا, یہ میری فیملی کا ایک ممبر ہے. حدیث میں اہل القرآن ہم اہل اللہ و خاصتو, قرآن کے خادم اللہ کی فیملی کے لوگ, اللہ کے کٹم کے سب یہ. یہ اللہ کی ہماری قدر ہوگی کہ اللہ میدان قیامت میں فرما دے وے, یہ میرے قرآن کے خادم بندے آئے, یہ میرے گھر کے لوگ ہیں, اور خدا ان کو اپنی رضا اور جنت سے نواز دے گا. اللہ قدر کریں گے, لوگوں سے قدر کی امید مت رکھو, قدر اللہ کریں گے. ایک سچا قصہ جو جوکس ہے وہ میں آپ کو سناؤں. امریکہ میں ہمارے ایک دوست رہتے ہیں مولانا یوسف بھولا صاحب, آپ میں سے بہت سے جانتے ہوں گے. انہوں نے سنا ہے کہ ہماری بستی کے ایک مدرس, بستی کے, میں نے بھی اس مرحوم کو دیکھا ہے جنہوں نے علامہ شبیر احمد صاحب عثمانی رحمۃ اللہ علیہ سے جامعہ ڈاگل میں بخاری شریف پڑھی تھی. بستی میں 50 سال مکتب پڑھایا, امامت, جنازہ, کفن دفن. لیکن جیسا کہ ہمارے یہاں علاقے میں بستی والوں کا حال ہے کہ باہر گاؤں سے کوئی مولانا بیان کرنے آوے, حضرت حضرت نے کھانے کی آئٹمیں بھی, نے ہدیہ تحفہ بھی, اور گاؤں میں یہ بیچارے مدرس جو پورے گاؤں کی فکر کرتے ہیں, نماز پڑھاتے ہیں, بچوں کو قرآن پڑھاتے ہیں, نماز جنازہ پڑھاتے ہیں, ان کی کوئی قدر نہیں ہوتی. تو بالکل وہی معاملہ ہے. تو کہا ایک بڑے مولانا تقریر کرنے والے آئے, شاندار, تو بستی کے ٹرسٹی صاحب متولی صاحب اتنی خدمت کرے جھک جھک کے. تو کہ میں نے کہا یہ گر جائیں گے, ابھی گرنا ہی باقی ہے. انہوں نے تو نام کے ساتھ مجھے بتایا تھا, لیکن آپ میں سے اکثر پہچان دے اس لیے میں نام نہیں لینا چاہتا. چلا آ تو پہلے پڑی جوانوں جو نہیں خدمت میں. اور بستی کے وہ مولانا صاحب جو 50 سال سے مکتب پڑھا رہے, کبھی کوئی قدر نہیں. آخر میں وہ بیمار ہوئے, سورت ہاسپٹل ایڈمٹ ہوئے انتقال سے پہلے پہلے. تو وہ متولی صاحب کو آخر میں کچھ ہوا کہ مول صاحب ماندا سے جا خبر بھی لے آؤ. تو خبر لینے گئے تو ہاسپٹل کے باہر سے 6 طرح کے لیے, تو مول صاحب آر طرف لے جا. تو مولانا بھی مولانا ہوتے ہیں, 50 سال بعد گاؤں میں سے کسی نے 6 طرح کے لیے, تو مولانا نے کیا کیا, وہی سچا واقعہ, اپنی دبور کی طرف اشارہ کر کے کہا کہ اب میں اس میں داخل کروں اس کو. جب پینے کھانے کے دن تھے تب تو کوئی آیا نہیں, اب مرنے پڑا تو ترو کے لے کے آئے. اسی لیے عوام سے قدر کی کوئی امید مت رکھو, اللہ سے امید رکھو. یہ آیت سامنے رکھو ہمیشہ, وکان اللہ شاکرن علیما, قدر اللہ کریں گے. اللہ سے قدر کی امید رکھو. ان سے قدر کی کوئی امید مت رکھو. اگر یہ قدر کرے تو ان کی خوش نصیبی ہے. علماء کی قدر, مدرسین کی قدر اگر یہ ٹرسٹی متولی کمیٹی کرے تو یہ ان کی خوش نصیبی کی بات ہے, ان کی جنت کمانے کی بات ہے. لیکن یہ موضوع میں صرف متولیوں کے بیان میں کہتا ہوں, ابھی چونکہ مجھے آپ سے بات کرنی ہے. تو بہرحال اللہ اس جمع ہونے کو قبول فرمانا, اللہ سے قدر کی امید رکھو, اللہ سے قدر کی امید رکھو. ختم قرآن پر کیا دعا کرتے ہیں, اللہم عنش وحشتی فی قبری, پھر اللہم ارحمنی بالقرآن العظیم. قبر میں قیامت میں رحمت قرآن کی برکت سے ملے گی, قبر میں قیامت میں رحمت قرآن کی برکت سے ملے گی. اللہم ارحمنی بالقرآن العظیم. بس اس نیت سے کام کرو کہ قبر ہماری اچھی ہو جائے, آخرت ہماری اچھی ہو جائے, اللہ ہم سے راضی ہو جائے, اور یہ بچے جو ہم سے پڑھیں گے ہمارے لیے صدقہ جاریہ بن جائے, قیامت تک صدقہ جاریہ. اللہ ہم سب کو موت تک قرآن کی خدمت کے لیے قبول فرمائے. اللہ ہمیں قیامت کے دن قرآن کے خادموں میں شامل فرمائے. اور اللہ سبحانہ و تعالی صحیح قرآن پڑھنے کی پڑھانے کی توفیق عطا فرمائے, بچوں کی اسلامی تعلیم اور تربیت کی اللہ توفیق عطا فرمائے. اس وقت جو ارتداد کا ماحول ہے اس میں ہماری ذمہ داری بہت بڑھ جاتی ہے. بہت بزرگوں نے لکھا ہے کہ جو بچہ صحیح مکتب پڑھے گا انشاءاللہ وہ مرتد نہیں بنے گا, وہ مرتد نہیں بنے گا. اللہ ہم سب کی کوششوں کو اپنے فضل سے قبول فرمائے. وآخر دعوانا ان الحمدللہ رب العالمین. الحمدللہ رب العالمین, سبحان اللہ وبحمدہ سبحان اللہ العظیم. اللہم صل علی سیدنا محمد وعلی آل سیدنا محمد. كلما ذكره الذاكرون وكلما غفل عن ذكره الغافلون. يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا ذا الجلال والإكرام يا أرحم الراحمين يا أرحم الراحمين يا أرحم الراحمين. وإلهكم إله واحد لا إله إلا هو الرحمن الرحيم. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اے اللہ ہم سب کو موت تک قرآن کی خدمت کے لیے قبول فرما لیا. اللہ ہم آپ سے عاجزانہ بھیک مانگتے ہیں, ہمیں موت تک قرآن کی صحیح خدمت کے لیے قبول فرما, صحیح اسلامی تعلیم اور تربیت کے لیے اے اللہ اپنے کرم اور فضل سے قبول فرما. اے اللہ آخرت کے اندر قرآن کے خادموں کے اندر تو ہمارا شمار فرما. اے اللہ آپ اپنی رضا عطا فرما. اے اللہ اس پڑھنے پڑھانے کے سلسلے کو بے انتہا قبول فرما. اے اللہ جو ہماری دنیاوی ضروریات حاجات ہے اللہ اس کو آپ اپنے خزانے غیب سے پورا فرما. تمام ضروریات با عزت با عافیت با فراغت حلال طریقے سے اے اللہ آپ خزانے غیب سے پورا فرما. کسی کا محتاج اور دست نگر نہ بنا. جن پر قرض ہے ان کے قرض ادا کروا دیجئے, جن کے پاس اپنا گھر نہیں ان کو اپنا گھر عطا فرما دیجئے, جن کی جو الجھن ہے وہ اپنے کرم سے دور فرما دیجئے. اے اللہ پوری امت میں جتنے بھی مکاتب ہے, مدارس ہے, دینی ادارے ہیں, دینی تنظیمیں ہیں, ان تمام کی اور اس کے ساتھ جڑے ہوئے لوگوں کی, مدرسین, ذمہ دار سب کی حفاظت فرما, نصرت اور مدد فرما. صبح قیامت تک ہر خیر کی ترقی کے ساتھ ان کو جاری ساری قائم فرما. اے اللہ جہاں بھی مسلمان ہے اور اب تک وہاں مکتب نہیں ہے, اے اللہ اپنے خزانے غیب سے مکتب قائم فرما دیجیے. عبادت گاہ اور مسجد قائم فرما دیجیے, اور جہاں جہاں مکاتب ہیں اللہ اس کے تعلیم تربیت کے نظام کو صحیح فرما دیجیے. پیارے آقا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرما, جن شرور سے پناہ چاہیے ہماری اور پوری امت کی حفاظت فرما. وصلی اللہ وسلم علی سیدنا محمد وعلى آله وأصحابه أجمعين. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.